त्यहाँबाट सुरु भएको थियो बप्तिस्मा दिने युहन्नाको जन्मको भविष्यवाणी। अनि वास्तवमा तपाईँलाई मैले लुकामा कुरा गर्दाखेरि लुकाको सुसमाचारको एकदमै महत्त्वपूर्ण यसको अर्थ छ। लुका एउटा शिक्षित ग्रिक अन्य जाति, तपाईँहरू म जस्तै यहुदी जाति होइन, तर धेरै शिक्षा पाएका व्यक्ति, भाषामा निपुण, इतिहास लेख्ने, फिजिकल डक्टर के फिजिसियन के भन्छ त्यसलाई, मेडिकल डक्टर थिए, र परमेश्वरमा साह्रै समर्पित व्यक्ति जो पावलको नजिकको मित्र थिए। अनि उनले लुकाको सुसमाचार लेख्दै गर्दाखेरि अरू सुसमाचारको पुत्र पुस्तकहरू यहुदीहरूलाई, यहुदीले यहुदीहरूलाई त्यसरी लेखिएको छ जस्तो, अनि विभिन्न उद्देश्यले लेखिएको छ जस्तो, योहन्नाको सुसमाचार चाहिँ सबै मानिसहरूको लागि सुसमाचार भनेर लेखिएको छ, र लुकाको सुसमाचार चाहिँ अन्य जाति एकजना व्यक्ति जो परमेश्वरमा विश्वास गरेर र येशु ख्रिस्टको बारेमा जति पनि कुराहरू छन्, परमेश्वरको बारेमा, उद्धारको बारेमा, मानिसको बारेमा, सत्य तथ्यलाई अनुभव गरेर, नजिकबाट त्यसको अध्ययन गरेर, त्यसलाई केलाएर, त्यसको मूल्याङ्कन गरेर, अनि त्यसको क्रम मिलाएर, हामीले लुका एक अध्यायको एकदेखि चार पदमा त्यसको बारेमा हेरेका थियौँ, उनले लेखेका छन्। अनि नभन्दै एकदमै स्टेप बाई स्टेप उनले यसलाई यहाँ वर्णन गरेका छन्। त्यसैले म के भन्छु भनेदेखि, यो क्रिसमसको अवसरले चाहिँ थुप्रै कुराहरू तपाईँ र मेरो बिचमा यसले ल्याउँछ, यसले काम गर्छ। पहिलो कुरा त हामीहरू सबै एकैचोटि विश्वासी भएका अथवा हामीलाई सबै कुरा थाहा भएको होइन। एक दिन म पनि मण्डलीमा गएको थिएँ, पहिलोचोटिको जाँदा, फेरि दोस्रो तेस्रोचोटिको जाँदा, कतिचोटि जाँदा मैले परमेश्वरलाई चिन्दैन थिएँ। अनि खास भन्नुपर्दा मेरो परमेश्वरलाई चिन्ने कुनै खोज पनि थिएन, चाहना पनि थिएन, आवश्यकता पनि बुझेको थिएन, तर परमेश्वरले पहिल्यै योजना बनाउनु भएको रहेछ। अनि बिस्तारो बिस्तारो परमेश्वरले मेरो हृदय खोलिदिनु भयो, मैले येशु प्रभुलाई विश्वास गर्ने मौका पाएँ। तर यहाँनिर आजको कुरा गर्दै गर्दा, क्रिसमसको सन्दर्भमा विचार गर्दै गर्दा, सबभन्दा ठुलो कुरा चाहिँ परमेश्वर साँच्ची नै सत्य हुनुहुन्छ। सारा सृष्टि उहाँले नै बनाउनु भयो, उहाँबाट हुन आए, र उहाँ नै सुरु र अन्त हुनुहुन्छ, र तपाईँ र मलाई परमेश्वरले बनाउनु भयो। अनि त्यो परमेश्वर चाहिँ असल, दयालु, प्रेमी, क्षमाशील, न्यायी, पवित्र हुनुहुन्छ। अनि यो कुरा चाहिँ हामीले गस्पोल सुसमाचारमा, सुसमाचार वास्तवमा चारवटा पुस्तक छ, सुसमाचार र नयाँ नियमको पहिलो चारवटा पुस्तक, त्यसमा लुकाको सुसमाचारबाट हामीले केही कुराहरू आज हेर्न गइरहेका छौँ। र तपाईँलाई म भन्न चाहन्छु, लुकाको सुसमाचार एकदमै गहिरेर पढ्नुहोस्। अघि परमेश्वरसँग 7 मिनट भनेर जुन चाहिँ हामीले अस्ति तालिम पाएको थियौँ, त्यसको सम्झना भाइ रामहरूले गरिराखेको थियो, तपाईँहरूले 7 मिनट होइन, 10 मिनट, 15 मिनट यो लुकाको सुसमाचारलाई ध्यान दिनुहोस्। अनि यहाँनिर वास्तवमा सुरु चाहिँ लुकाले यो पुस्तक लेख्नेको उद्देश्य, लेखेको उद्देश्यहरू लेख्दछन् चार पदमा, एकको एकदेखि चार, त्यसपछि पाँचदेखि चाहिँ 25 सम्म बत्तिसमा दिने युहन्नाको जन्मबारे भविष्यवाणी, जहाँ चाहिँ सबै कुरा आश्चर्य कर्म, परमेश्वरीय शक्ति, किनभने यो पुजारी जो चाहिँ एकदम वृद्ध हुन्छ अनि उसको पूजा गर्ने मौका पनि एउटा चिट्टाबाट आउँछ, अनि उसको अगाडि 400 वर्षसम्म कुनै क्रियाकलाप परमेश्वरले यहुदी जातिहरूसँग, इजरायलीहरूसँग गर्नुभएको थिएन, मलाकीको पुस्तकको अन्तिम पछि। अनि अचानक गब्रियल जो परमेश्वरको सामु खडा बस्ने स्वर्गदूत देखा परेर, अनि बत्तिसमा दिने युहन्ना, उनको उनी र एलिसिबा होइन, जकरिया र एलिसिबाको जीवनमा उनी गर्व हुने कुरा त्यहाँ प्रतिज्ञा हुन्छ, हामीलाई त्यो सबै कुरा थाहा छ। अस्तिको हप्ता हामीले हेरेको लुका 1:5-25, दोस्रो कुरा हामीले येशु प्रभुको जन्मको भविष्यवाणी जुन चाहिँ आज हेर्न लागेको छौँ, त्यो चाहिँ लुका 1:26-38। तपाईँले त्यसरी हेर्दै जानुभयो भने तपाईँको आफ्नै बाइबलमा यो सबै छुट्याएर लेखिएको छ। अर्को तेस्रो घटनाको रूपमा यहाँ के छ भने, मरियम र एलिसे मरियम मरियमसँग चाहिँ येसु प्रभुको जन्मको बारेमा चाहिँ भविष्यवाणी गब्रियल मरियम कहाँ देखा पर्छन् गब्रियल स्वर्गदूत, अनि त्यसको बारेमा हामी आज पढ्नेछौँ। त्यसपछि लुका 1:39-45 चाहिँ मरियम र एलिसिबा, किनभने एलिसिबा चाहिँ उनको कजिन भनेको चाहिँ उनको नाता पर्ने मान्छे थिइन् होइन, दिदी पर्ने, अनि त्यो मरियमलाई चाहिँ गब्रियल स्वर्गदूतले चाहिँ एलिसिबा पनि गर्भ भएर 6 महिनामा गर्भ छ यो कुरा भनेको थियो, जुन चाहिँ एउटा आश्चर्यकर्म थियो। अनि त्यो थाहा पाएपछि यो गब्रियलसँग कुराकानी भइसकेपछि मरियम सिधै उसलाई भेट्न जान्छन्। अनि त्यहाँ के घटना भयो मरियम र एलिसिबाको भेटमा, वास्तवमा गर्भमा भएको जुन चाहिँ बालक बप्तिस्मा दिने युहन्नालाई मरियमसँगको भेटमा, मरियम पनि गर्भमा भइसकेकी छिन् अहिले, अनि त्यहाँनिर पवित्र आत्माको सम्बन्धको कुरा पनि हामी त्यहाँ हेर्छौँ। त्यसपछि मरियम त्यसपछि के छ मरियम र एलिसेबाको भेटपछि चाहिँ मरियमको स्तुतिगान, त्यसपछि मरियम पवित्र आत्माले भरिएर परमेश्वरको स्तुतिगान गरेको कुरा हामी त्यहाँ पाउँदछौँ। त्यसपछि बप्तिस्मा दिने युहन्नाको जन्म हुन्छ, त्यसपछि जकरियाको स्तुतिगान, जकरिया जब बप्तिस्मा दिने युहन्नाको जन्म हुन्छ जकरियाको बोली खोल्छ, त्यसपछि पवित्र आत्माले भरिएर जकरियाले परमेश्वरको महिमा गर्छन्। त्यहाँ यी हरेक पदहरू हरेक शब्दहरू त्यो अर्थपूर्ण छ, यी सबै कुराको अध्ययन गर्न सकिन्छ। तर तपाईँसँग मैले आज अलिकति समयमा 40-45 मिनटमा यो क्रिसमसको सन्दर्भ र येशु प्रभु संसारमा आउनुभएको सन्दर्भको बारेमा केही कुराहरू तपाईँलाई बाँड्न चाहन्छु, जुन चाहिँ तपाईँको लागि उत्साहजनक हुन सकोस्। त्यसैले यो क्रिसमसको विचार गर्दा पहिलो कुरा चाहिँ परमेश्वरको अस्तित्व, उहाँ सत्य परमेश्वर हुनुहुन्छ र उहाँ प्रेमी हुनुहुन्छ, किनभने यो क्रिसमस एउटा प्रेमको कुरा हो। यो प्रेमको अङ्ग्रेजीमा स्टोरी भन्छ, तर नेपालीमा कथा भन्दाखेरि चाहिँ त्यति अर्थपूर्ण लाग्दैन, तर क्रिसमसले चाहिँ प्रेम देखाउँछ, परमेश्वरको प्रेम देखाउने एउटा माध्यम हो, एउटा घटना हो यो क्रिसमस होइन। क्रिसमसमा तपाईँलाई म एउटा हामीले यो पश्चिमी देशहरूमा चाहिँ क्रिसमस यो विभिन्न किसिमको चलन भन्छ, ट्रेडिसन भन्छ, उनीहरूले धेरै कुराहरू मान्छन्। अनि मैले पहिला तपाईँलाई भनेको थिएँ धेरै जस्तो चर्चहरूले चाहिँ क्यान्डल मैनबत्ती बाल्छ, मैनबत्ती चाहिँ फरक फरक रङको हुन्छ, विशेष 5 मैनबत्ती हुन्छ, अनि उनीहरूले त्यसलाई एडभेन्ट भन्छ। एडभेन्ट भनेको चाहिँ यो ल्याटिन शब्दबाट आउँछ, त्यो चाहिँ येसुको आगमन भन्ने अर्थ लाग्छ, येसु आउनुभएको, येसुको दोस्रो एडभेन्ट पनि हुन्छ, जुन चाहिँ दोस्रो आगमन तपाईँ र म पनि पर्खिराखेका छौँ। तर पहिलो एडभेन्ट, पहिलो आगमन चाहिँ येसु प्रभु आइसक्नुभयो। अनि यो क्रिसमसको मतलबमा चाहिँ के हुन्छ भने धेरै पदहरू छन् यसको लागि, तपाईँलाई मैले पद खोल्नलाई भ्याउँदिनँ, तर क्रिसमसमा ख्रिसको आगमनले चाहिँ एउटा मानिसमा आशा, प्रेम, आनन्द, शान्ति लिएर आउनुहुन्छ होइन, ख्रिस्ट आउनुहुन्छ। त्यसैले त्यहाँ 5 क्यान्डल बाल्छन्, एउटा सबभन्दा बिचमा राख्छ, सेतो क्यान्डल हुन्छ, त्यो चाहिँ येसु ख्रिस्टलाई जनाउँछ। अनि त्यसपछि सुरुमा आशा, पहिलो आशा, त्यसपछि प्रेम, त्यसपछि आनन्द, त्यसपछि शान्ति। सो 5 क्यान्डल बाल्ने चलन हुन्छ, त्यो सबै चलनको कुरा हो। तर सही अर्थमा येशु प्रभु संसारमा आउनु भएको चाहिँ उहाँले साँच्ची नै आशा, हामी निराशामा भएका, पापमा भएका मान्छेहरू, परमेश्वर नचिन्ने मान्छेहरूको त आशा के हुन्छ र होइन, आशा हुन्छ होला कति मानिसहरूको, अनि कतिचोटि परमेश्वरलाई चिने भनेर मण्डलीमा आएका मान्छेहरूको पनि, यो खालि संसारिक यही संसारमा यही शरीरमा चाहिने कुराको मात्रै आशामा हुन्छन्। अनि कतिचोटि मान्छेहरू शारीरिक रूपमा सफल हुन्छन् अनि एकदम मख पर्छन्, तर बाइबलले त्यो होइन, येशु प्रभुले त्यो होइन, येशु प्रभुले अनन्त आशा, अनन्त आनन्द, अनन्त शान्ति, जो कहिल्यै मेटिँदैन, यहाँ सुरु हुन्छ, त्यो दिन आउनुभयो। त्यसैले तपाईँ र मलाई यो क्रिसमसको कुरा, यो येशु प्रभु आशा लिएर आउनुभयो, प्रेम लिएर, आनन्द लिएर, शान्ति लिएर भन्ने विचार गर्दै गर्दाखेरि तपाईँहरू मेरो हृदयमा भएको आशा, प्रेम, आनन्द, शान्ति चाहिँ यो संसारिक भौतिक कुराको आधारको हो कि ख्रिस्ट येशूसँग सम्बन्धको? तपाईँ र मैले ख्रिस्टीय यसुमा नयाँ जीवन पायौँ, उहाँको उपस्थिति तपाईँ र ममा हामीले अनुभव गऱ्यौँ भने थाहा छ तपाईँलाई, यो आशा, प्रेम, आनन्द, शान्ति चाहिँ न त कुनै दुःखले, न विरोधले, न खेदोले, न सतावटले, न अभावले, न कमजोरीले, कुनै कुराले त्यो लानु सक्दैन। त्यो गदगद प्रकारले उम्रिराख्छ, किनभने त्यो त परमेश्वरको उपस्थितिमा हुने कुरा हो। त्यसैले यो वचनको सुरु गर्दै गर्दा तपाईँलाई यही कुरा पहिला सम्झाउन चाहन्छु कि तपाईँले आफैलाई जाँच्नुहोस् जसै वचन सुन्दै हुनुहुन्छ, अनि समय भएको भए यी एक एकजना पात्रहरू जो चाहिँ परमेश्वरले यिनीहरूसँग काम गर्नुभयो, यिनीहरूद्वारा येशु प्रभुको संसारको आगमन र उहाँले गर्नुपर्ने अद्भुत जुन काम छ, उद्धारको काम जो परमेश्वरले बनाउनु भएको, रच्नु भएको 2000 वर्ष अगाडि नै, यी हरेक व्यक्तिको जीवनमा उनीहरूले भनेका कुराहरूबाट, उनीहरूले गरेका अनुभवबाट, उनीहरूले त्यसमा गरेको भरोसाबाट हामी कसरी देख्न सक्छौँ कि यिनीहरू कति आनन्दित थिए, यिनीहरूको जीवनमा साँच्चै आशिष आएको थियो, अनि त्यो आशिषले उनीहरूलाई अनन्तसम्म डोर्यायो। अनि आज तपाईँ र म, यो शरीर त जम्मैको मर्छ एक दिन, होइन? त्यो मान्छेले आदमले पाप गरेको एउटा पलिसा के भन्छ, पापको कन्सेक्वेन्सेस भन्छ अङ्ग्रेजीमा, त्यो आदमको पापको एउटा दण्ड चाहिँ सबै मानिसले कहिले पनि त्यहाँबाट उम्किन सक्दैन। त्यो के हो भने शारीरिक मृत्यु, हामी सबैको हुन्छ। सायद आदम र हवाले पाप नगरेको थियो भने मान्छे शरीरमा मर्थेन होला, तर मान्छे आत्मामा पनि पापले मर्यो, अनि येशु संसारमा आएर त्यो आत्मामा फेरि नयाँ जीवन दिनुहुन्छ। त्यसैलाई परमेश्वरबाट जन्मिने भन्छ, आत्माबाट जन्मिने, नयाँ गरी जन्मिने। कुनै पनि व्यक्ति पक्का शान्ति पाउनु, स्वर्ग जानलाई थाहा हुनु, परमेश्वरसँगै भएको थाहा हुनु, उसको आत्मिकी जन्म हुनुपर्छ परमेश्वरबाट। त्यो आत्मिकी जन्म भएको व्यक्ति फरक हुन्छ, मान्छेसँग सहनशील हुन्छ, झगडा निकाल्दैन, घमण्ड निकाल्दैन, अर्काको क्रिटिसाइज गर्दैन, कसैको विरोध गर्दैन, रिस पनि मेट्छ, किनभने रिस त पाप हो नि। यो धेरै क्रिस्चियनहरूलाई थाहा भएर पनि नबुझ पचाएको होला, तर रिस पाप हो, थाहा छैन, बाइबलमा क्लियर लेखेको छ। त्यस कारण यही कुराको बारेमा तपाईँलाई म भन्न चाहन्छु। त्यस कारणले यो क्रिसमसले ल्याउने कुरा, पहिलो कुरा तपाईँलाई अघि सुरुमै भने, तिनवटा पक्षमा हेऱ्यो भनेदेखि पहिलो पक्ष भनेको चाहिँ क्रिसमस त मनाउँछौँ, सबैले मनाउँछ। तपाईँलाई मैले भने नि, यहाँ अमेरिकामा भएका नेपालीहरू, इन्डियनहरू, अरू जातिहरू हरेकले क्रिसमस ट्री राखेर रा, बत्ती बालेर त्यो क्रिसमसमा हामीहरूले जे लगाउँछौँ नि त्यस्तै खालको लुगा लगाएर, ए त्यस्तै खालको टर्की काट ल्याएर पकाएर सबै गर्छन्। त्यो रमाइलो, उनीहरूले हामीसँगै रमाइलो, घरमा पनि बत्तीहरू झिलिमिली छ, त्यो राम्रै देख्छ प्रियहरू हो। कतिजना चाहिँ त्यस्तै होला, चर्च जाने, खाना खाने, क्यारल गाउने, रमाइलो गर्ने, तर यहाँ कुरा के छ भने नि, येसु त्यसको लागि आउनु भएन। येसु तपाईँ र मेरो यहाँ भित्र हृदयमा आनन्द दिन, तपाईँ र मेरो पापबाट सधैँको लागि साँच्चो छुटकारा, अनि तपाईँ र ममा त्यो खालको जीवन जुन चाहिँ अरू कहीँबाट पाइँदैन, परमेश्वरबाट पाउने त्यो जीवन, जो जीवन चाहिँ हामी जिउन सक्छौँ त्यो येसुमा, त्यो आनन्दको जीवन, त्यो रुपियाँ पैसाले जिउने जीवन होइन, संसारिक नाम इज्जतले जिउने जीवन होइन, त्यो परमेश्वरको शक्तिमा जिउने, परमेश्वरसँग सम्बन्ध गरेर जिउने जीवन, त्यसको लागि आउनुभयो। त्यस कारणले यहाँनिर पहिलो कुरा के छ भनेदेखि, खालि यो रमझम मनाउने मान्छेहरूले के साँच्चै जीवित सर्वशक्तिमान सृष्टिकर्ता प्रेमी परमेश्वरलाई चिन्छन् त? अझ अर्को पक्ष, उहाँलाई विश्वास गर्छन् कि उहाँलाई, यी सबै मान्छेहरूलाई थाहा छ कि हामीलाई बनाउने हाम्रो परमेश्वर, जसले आफ्नो पुत्र संसारमा पठाउनु भयो किनभने हामीलाई बचाउनलाई, किनभने उहाँले हामीलाई प्रेम गर्नुभयो, येशु ख्रिस्ट 2000 वर्ष अगाडि नै तपाईँ र मलाई परमेश्वरले प्रेम गर्नुभएको हुनाले बचाउनलाई पठाउनु, छुटकारा दिनलाई। हामी मृत्युको कैदमा परेको थियौँ, शैतानको पन्जामा परेको थियौँ, आफ्नै पापबाट छुटकारा पाउन नसक्ने अवस्थामा थियौँ। जस्तो हुन्छ नि कहिलेकाहीँ कुनै देशमा नेपालीहरू, मलेसिया अथवा यो मिडल इस्टमा अलिकति केही गल्ती गर्छन् उनीहरूले, उनीहरूलाई थाहा हुँदैन, अचानक उनीहरू मृत्युदण्डमा पर्छन्, त्यहाँ कुनै कुराले उनीहरूलाई छुटकारा दिँदैन। अनि कतिजना मान्छेहरू हामीले, जवानहरू मरेको हामीले हेर्छौँ, होइन, यसरी उसलाई झुन्ड्यायो अथवा उसलाई मृत्युदण्ड दियो, त्यो 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 शारीरिक मृत्युदण्डको कुरा हो। कहिले काहीँ त्यो जुन चाहिँ घटना छ, त्यो मान्छेको परिवारले क्षमा दिन चाह्यो भने चाहिँ त्यो छुटकारा मिल्ने के यस्तो खालको कुरा आउँछ। तपाईँलाई मैले यो किन सम्झाएको छु भने नि, यो आत्मिकी मृत्यु चाहिँ त्यो त्यो त साधारण हो, त्यो केही होइन। सबैजना एक दिन त मर्छ, र पनि उमेर नपुगिकन अर्को देशमा गएर त्यो एउटा अकालमा मर्ने कुराले हामी सबैलाई दुखित बनाउँछ। तर तपाईँलाई थाहा छ, येसुलाई नचिन्नेहरू आत्मिक रूपमा मरिराखेको छन् र अन्तिमसम्म उनीहरूले येसुमा विश्वास गर्न सकेनन्, परमेश्वरलाई चिनेनन्, उहाँबाट जीवन पाएनन् भनेदेखि उनीहरूको मृत्यु जस्तो डरलाग्दो चाहिँ कुनै कुरा छैन। प्रियहरू हो, प्रकाशको पुस्तकमा यसको बारेमा सबै वर्णन गरिएको छ। त्यो मृत्यु चाख्ने मानिसहरूको लागि कति बाइबलमा लेखेको छ, तिनीहरू त बरु नजन्मिएको भए हुन्थ्यो। येशु प्रभु आफैले भन्नुहुन्छ होइन, तिनीहरू त नजन्मिएको भए हुन्थ्यो तिनीहरूको दुःख होइन। त तपाईँ र म जो मण्डली गइराखेका छौँ, विश्वास गरिराखेका छौँ, मेक स्योर भनेको थाहा छ, मेक स्योर निश्चित हुनुहोस् कि तपाईँ साँच्ची नै प्रभुलाई पछ्याउनुहुन्छ, तपाईँ साँच्ची नै प्रभुलाई पाउनु भएको छ, चिन्नु भएको छ, उहाँबाट पाउने जीवनको अनुभव गर्नुभएको छ। यो क्रिसमसको मतलब त्यही हो, त्यो मृत्यु दण्ड जो पापबाट आउँथ्यो, हामी आफैले कहिल्यै आफैलाई बलिदान गरेर पनि छुटकारा पाउँथेन, तर येशु ख्रिस्ट आएर हाम्रो सट्टामा हामीले मर्ने ठाउँमा हामीले भोग्ने दुःख, हामीले तिर्नुपर्ने दण्ड उहाँले तिर्नुभयो। यो नै क्रिसमसको सबभन्दा ठुलो कुरा हो, यो सुसमाचार हो। त्यसैले सबैको लागि हुनेछ भनेर गोठालाहरूलाई तपाईँले लुका 2:10-11 पदमा पढ्नुभयो भने, सायद क्यारोल खेल्दाखेरि हामी त्यही पढ्ने गर्छौँ, बडो आनन्दको नडराओ किनभने दाउदको सहरमा एउटा मुक्तिदाताको जन्म भएको छ। प्रियहरू, त्यो मुक्तिदाता तपाईँ र मेरो सबैको, तपाईँ र मेरो परिवारको, तपाईँ र मेरो साथीको, छिमेकीको, छोराछोरीको, आमा बुबाको, उहाँहरूले चिन्नु भएको छैन भनेदेखि त्योभन्दा ठुलो समस्या, येशूलाई नचिन्ने भन्दा ठुलो समस्या यो संसारमा अर्को छैन। यो कुरो तपाईँ र मलाई थाहा हुनु पऱ्यो, यदि तपाईँ र म विश्वासी हो भने। त्यस कारणले आज म सरसर्ती त्यही पहिलो कुरा चाहिँ परमेश्वरलाई विश्वास गर्ने, अनि यो सुसमाचारको कुराहरू, यो क्रिसमसको कुराहरू हामीले अध्ययन गर्न थाल्यौँ भनेदेखि चाहिँ यति धेरै प्रमाणहरू, यति धेरै प्रमाणहरू जोडेर, यति धेरै अङ्ग्रेजीमा एभिडेन्स भन्छ, अकाट्य प्रमाणहरू भनेर भनिएको छ। येशु प्रभुले अकाट्य प्रमाणहरू छोड्नुभयो, जुन चाहिँ लुकाले नै प्रकाशको के अरे प्रेरितको पुस्तक लेख्दाखेरि 1 अध्यायको सुरुमा 2 र 3 पदतिर त्यस्तो भन्छन्, अकाट्य प्रमाणहरू छोडेर। अनि उहाँ जानुभयो, जानुभन्दा अगाडि उहाँले पवित्र आत्मा सम्बन्धी र हामीले गवाही हुनुपर्ने कुराहरूको बारेमा भनेर जानुभयो। येशु प्रभु आउँदै हुनुहुन्छ। त्यस कारणले प्रियहरू, यो क्रिसमसको समयमा हामी आफूलाई र आफ्नालाई सोचौँ, परमेश्वरको अगाडि जाउँ र प्रार्थना गरौँ। त्यसैले पहिलो कुरो चाहिँ यो विश्वासको लागि उहाँ चाहिँ सत्य हुनुहुन्छ भन्ने प्रमाण हो। तपाईँहरूले अहिलेसम्म त्यो प्रमाण पाउनु भएको छैन, किनभने कतिजना मान्छेहरूको जीवन चाहिँ, मैले भन्ने गर्छु नि, अङ्ग्रेजीमा यसो भन्छ क्या, प्रोफेसिङ क्रिस्चियन प्र्याक्टिसिङ एथिस्ट। तपाईँले बुझ्नुहुन्छ, प्रोफेसिङ क्रिस्चियन भनेको चाहिँ मुखले चाहिँ क्रिस्चियन भनिसक्यो, सबै गरिसक्यो, बत्तिसमा दियो, बाइबल बोक्यो, यहाँसम्म कि प्रचार गर्न पनि आउँछ। तर प्रियहरू, तपाईँ र मेरो हृदय जबसम्म टोटल 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 येशुको हुँदैन नि प्रियहरू, कुनै कुनै कुरामा तपाईँ र म गल्ती नै गरिराख्छौँ नि, दिनदिन रिपिटेड, कहिलेकाहीँ हुनसक्छ नजानेर, रिपिटेड गल्ती गर्ने मान्छे, रिपिटेड डाहा गर्ने, लोभ गर्ने मान्छे हृदय येशुलाई दिएको छैन, येशुलाई हृदय नदेसम्म ऊ मान्छे येशुको हुन सक्दैन प्रियहरू। त्यही कारणले नै रोमीमा 10:9-10 लेखिएको छ, उद्धार पाउनलाई येशुलाई मुखले प्रभु भनेर स्वीकार्नु पर्छ, भनेको चाहिँ उहाँको प्रभुत्व, उहाँ त शासन गर्नलाई राजाहरूका महाराजा भएर आउनुभयो। त्यही कुरा हामीले बाइबलमा हेर्छौँ। त्यस कारणले आजको वचनको सुरु गर्दै गर्दा तपाईँलाई यही कुरा म भन्न चाहन्छु, पहिलो कुरा चाहिँ उहाँ सत्य हुनुहुन्थ्यो भन्ने साँच्चो प्रमाण हामीले परमेश्वरको वचनमा पाउँछौँ भन्ने कुरा भयो। दोस्रो कुरा चाहिँ, अब यो कसरी भयो त, उहाँको सबै कुराहरू कसरी भयो त, यो दोस्रो पोइन्ट भयो, के भयो, के घटना भयो, के प्रमाणहरू छन्, त्यसको बारेमा के कुरा भनिएको थियो, यो दोस्रो पोइन्ट। त्यही कुराले गर्दाखेरि हामीलाई निश्चय हुन्छ कि येशु प्रभु आउनु भएको कुरा ऐतिहासिक रूपमा खालि यहुदीहरू जो यसु प्रभुको जाति हुनुहुन्थ्यो उनीहरूले भनेको कुरा होइन कि ऐतिहासिक रूपमा इतिहासले प्रमाणित गरेर उहाँको बारेमा भनेको कुरा अनि यो क्रिसमसको बेलामा हामी येसुको बारेमा हामी सिक्न सक्दछौँ। त्यो दोस्रो खण्ड भयो। तेस्रो खण्ड चाहिँ अब त्यसो भए उहाँ यो संसारमा मानिसहरूलाई पापबाट उद्धार गर्न आउनुभयो, उहाँले के कुरा गर्नुभयो, त्यो दोस्रो तेस्रो पोइन्ट हो। चौथो पोइन्ट चाहिँ उहाँले यति सबै कुरा गर्नुभयो भने त्यो तपाईँ र मैले चाहिँ यसलाई के गर्नुपर्छ, हाम्रो जवाब। त्यसकारणले यो चौथै चारवटै कुरा जबसम्म तपाईँले बुझेर आफैलाई यो कुरा अप्नाउनुहुन्न तपाईँ र मलाई फाइदा हुँदैन। खालि नलेजले केही गर्दैन। नलेज इज फर इन्फर्मेसन भन्छ एक्सन, इन्फर्मेसन इज फर एक्सन भन्छ क्या। कुनै कुराको ज्ञान जबसम्म आज्ञा पालन हुँदैन त्यो केही काम गर्दैन। त्यसकारण लेट्स सी, पहिला तपाईँलाई केही प्रमाणहरूको बारेमा भन्न चाहन्छु। क्रिसमसको मतलब चाहिँ ख्रिस परमेश्वर मानिस अवतार भएर संसारमा आउनुभयो। ख्रिस चाहिँ परमेश्वर हुनुहुन्थ्यो, ख्रिस अनन्तको परमेश्वर हुनुहुन्थ्यो। युहन्ना 1 अध्यायको 1 पददेखि तपाईँले 18 पदसम्म हेर्नुभयो भने यो परमेश्वरको र येशु प्रभुको बारेमा टोटल त्यहाँ छ। अनि तपाईँ र मैले कसरी उद्धार पाउँछौँ येशुबाट त्यो पनि छ। अनि तपाईँको उहाँ चाहिँ पुरा परमेश्वर हुनुहुन्थ्यो तर उहाँ पुरा मानिस भएर जन्मनु भयो। त्यो नै एउटा क्रिसमसको सबभन्दा अचम्मको कुरा हो। अनि क्रिस्चियन विश्वासको सबभन्दा महत्त्वपूर्ण पोइन्ट, येसु चाहिँ कन्या केटीमा गर्भ भएर जन्मिनु भयो। यो कुरा सबभन्दा युनिक भन्छ अङ्ग्रेजीमा, अरू कुनै धर्मशास्त्रमा कुनै इतिहासको कुरामा पाइँदैन। अनि त्यसको बारेमा आज हामी हेर्छौँ। त्यसैले क्रिसमस भनेको चाहिँ उहाँले आफैलाई रित्याउनु भयो र हामीलाई बचाउनको लागि मानिस बन्नुभयो र उहाँ उच्च पारिनु भयो र सबै अधिकार उहाँलाई दियो। यहाँनिर भन्न खोजेको के छ भने रित्याउनु भयो भनेको चाहिँ संसारमा मानिस भएर जन्मिँदाखेरि त्यहाँबाट त्यसमा पनि के छ भने येशु प्रभु चाहिँ एकदम ठुलो महलमा एकदम ठुलो सम्पत्तिमा होइन तर गाईको गोठमा जहाँ सुत्ने ठाउँ पनि छैन, गाईले खाना खाने त्यो उसमा उहाँलाई बसालिएको थियो। अनि एउटा सिकर्मीको घरमा साधारण दिनदिनै काम गरेर जिउने सिकर्मी त्यो परिवारमा 30 वर्षसम्म बिताउनु भएको थियो। त्यसपछि पनि उहाँको बस्ने ठाउँ थिएन तर उहाँ त सर्वशक्तिमान परमेश्वर हुनुहुन्थ्यो। त्यो सबै कुरा किन गर्नुभयो भनेदेखि तपाईँ र मैले यो संसारको इज्जत, संसारको शक्ति, संसारको पैसा, संसारको नाम, संसारको वैभव होइन, परमेश्वरलाई खोजोस्। किनभने परमेश्वरले साधारण कुरामा पनि असम्भव कुरा गर्न सक्नुहुन्छ। त्यसकारण क्रिस्चियन जीवन चाहिँ परमेश्वरमा जिउने जीवन हो। संसारिक तपाईँ र म अहिले पनि संसारिक पद खोजिराखेका छौँ, भूमिका खोजिराखेका छौँ, हामीले जहिले पनि माथि हेरिरहेका छौँ, कसरी माथि जाने, संसारिक होइन, परमेश्वरको इच्छा खोज्ने हो। हामी त विनम्र हुनुपर्छ। येशु प्रभुले के भन्नुभयो, जसले जो सानो हुन्छ ऊ ठुलो हुन्छ, जसले आफैलाई होच्याउँछ त्यो उचालिन्छ होइन, पछाडि पर्ने चाहिँ अगाडि हुन्छ, उहाँको सिस्टम। त्यो कुरा हामी देख्दछौँ। त्यसकारणले यहाँनिर तपाईँलाई प्रमाणको आधारको कुरा गर्दै गर्दा येशु ख्रिस्ट जो कन्या केटीमा गर्भ हुने कुराको कुरा 700 वर्ष, 720-30 वर्ष अगाडि भएको यो भविष्यवाणी, भविष्यवाणी जहिले पनि परमेश्वरका जनहरू जो भविष्यवक्ता हुन्छन् उनीहरूसँग परमेश्वर सिधै बोल्नुहुन्छ। उनीहरूले परमेश्वरबाट आवाज पाउँछ अनि उनीहरू बोलिदिन्छन्, उनको मुखबाट परमेश्वर बोल्नुहुन्छ। कुरो बुझ्नुहुन्छ? अनि यहाँ यसैया 7:14मा के छ, यसै कारण परम प्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ, हेर कन्याले गर्भधारण गर्ने छिन्। यो कन्याले गर्भधारण गर्ने छिन् भन्ने जुन कुरा यहाँ परमेश्वरको वचनमा 100 वर्ष अगाडि, 720-30 वर्ष अगाडि जुन चाहिँ यो भविष्यवाणी भएको थियो, मान्छेहरूलाई के पनि थाहा थिएन नि यसको बारेमा, यो के भन्नु खोजिएको। तर ठ्याक्कै यो क्रिसमसको बेलामा मरियमसँग गब्रिएल देखा परेर अनि येशु प्रभुको गर्भ चाहिँ पवित्र आत्माबाट एउटा कन्ने केटीमा हुन्छ र तिनले एउटा पुत्र जन्माउने छिन् र उहाँको नाउँ इम्मानुएल राखिनेछ। यो कुरो 700 वर्ष अगाडि नै भएको कुरा तपाईँलाई मैले भनिराखेको छु। अनि यहाँनिर जब यो मत्ती 1:23मा तपाईँले हेर्नुभयो भने यहाँनिर हेर कन्याले गर्भधारण गर्ने छिन् र तिनले एउटा पुत्र जन्माउने छिन् र उहाँको नाउँ इमानुएल राखिनेछ जसको अर्थ हो परमेश्वर हामीसँग। अब यो चाहिँ मत्तीमा आएर नयाँ नियममा येसु प्रभुको जन्मको बारेमा उहाँको नाम इमान्युएल राखिने अनि उहाँ चाहिँ कन्यामा गर्भधारण हुने कुरा यहाँनिर आयो। अनि यहाँनिर अर्को कुरा है, यसैमा येसु प्रभुको बारेमा अर्को कुरा के लेखियो छ, यो पनि 100 वर्ष 700 वर्षभन्दा अगाडि लेखिएको कुरा तपाईँलाई म भन्न चाहन्छु। यो प्रमाणित हो कि होइन? कुनै पनि धर्मशास्त्रमा तपाईँले पाउनुहुन्न, कहीँ पनि पाउनुहुन्न। अनि यहाँनिर यसैया 9:6 के छ, किनभने हाम्रो निम्ति एकजना बालकको जन्म भएको छ, हाम्रो निम्ति एकजना छोरो दिएको छ, शासन उहाँको काँधमा हुनेछ, उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता र शान्तिका राजकुमार कहलाइनु हुनेछ। अब यहाँनिर येसु प्रभुको बारेमा जुन कुरा यहाँ भनेको छ नि, शासन उहाँको काँधमा हुनेछ, अनि यहाँ उहाँको लागि जुन चाहिँ नाम दिएको छ अचम्मका, उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, येसु प्रभु जो हुनुहुन्छ नि उहाँ शक्तिशाली, अनन्तका पिता उहाँलाई भनिएको छ, शान्तिको राजकुमार। अनि यहाँ 7 पदमा यसैको, यसैया 9:7 पदमा के छ, उहाँको शासन र शान्तिका वृद्धिको अन्त कहिल्यै हुने छैन। किनभने त्यो शासन जो येसु प्रभुले गर्नुहुन्छ त्यो अन्त नहुने शासन हो। अर्को शब्दमा बाइबलमा के हामी हेर्छौँ भने येसु प्रभु संसारमा एउटा राजाको रूपमा आउनुभयो, त्यही कारणले यहुदीहरूले उनीहरूको राजालाई पर्खिरहेको छ, दाउदको सिंहासनमा बस्नलाई। यो कुरा भजन सङ्ग्रहमा दाउदले पनि लेख्छ अनि पुरानो नियममा अरू कुराहरूमा पनि हामीले धेरै पाउँछौँ। त्यसैले दाउदको सिंहासन तिनको राज्यमाथि त्यसलाई न्याय र धार्मिकताको साथ स्थापित गरी स्थिर गराउन त्यस बेलादेखि सदाको निम्ति उहाँको राज्य, उहाँले राज्य गर्नुहुनेछ, सर्वशक्तिमान परमप्रभुको जोसले यो गर्नुहुनेछ। यो परमेश्वरले गर्नुहुन्छ, मान्छेको शक्ति बुद्धिले होइन, परमेश्वरले गर्नुहुन्छ। त्यसैले यो क्रिसमसमा 2000 वर्ष अगाडि भयो, येसु प्रभु एउटा कन्या केटीमा एउटा गब्रियल स्वर्गदूतले जुन कुरा भन्छन् त्यहाँबाट जुन यो गर्भधारण हुनुहुन्छ, त्यसपछि उहाँको जन्म र त्यसपछिको कुरा जुन हामीले सुसमाचारमा सबै पाउँछौँ। अनि सुसमाचार येसुको बायोग्राफी होइन, सुसमाचार येसु प्रभुको वचन हो, उहाँको जीवन हो, उहाँले कसरी यी सबै काम गर्नुभयो र परमेश्वरले उहाँद्वारा के गर्नुभयो, हामीले त्यो कुराहरू प्रष्ट रूपमा पाउँछौँ। अर्को कुरा तपाईँलाई यही पुरानो नियममा भएको कुराको आधारमा यहाँनिर एउटा सामरी स्त्री, योहन्ना 4 अध्यायमा सामरी स्त्री येसु प्रभुसँग भेट्दाखेरि त्यहाँ कुराकानीमा के हुन्छ, त्यस स्त्रीले उहाँलाई भनी, म जान्दछु कि मसीह आउनुहुन्छ। यही पुरानो कुरा हो, मसीह भनेको चाहिँ उद्धारकर्ता, मुक्तिदाता आउनुहुन्छ, जसलाई ख्रिस्ट भनिन्छ, मसीह। यो ख्रिस्ट चाहिँ नयाँ नियममा ग्रिकमा, पुरानो नियममा मसाय भनिन्छ। अनि र जब उहाँ आउनुहुन्छ तब उहाँले नै हामीलाई सबै कुरा बताउनुहुन्छ। एउटा सामरी स्त्रीलाई पनि यो सन्देश थाहा थियो र येसुको पर्खाइमा उनी पनि थिइन् भनेर हामी बुझ्छौँ। यहाँनिर गलातीहरूलाई लेख्दै गर्दा येसु प्रभु कसरी आउनुहुन्छ भन्ने कुराको बारेमा यहाँ उल्लेख गर्छन् पावलले, समयको पूर्णतामा परमेश्वरले आफ्नो पुत्रलाई पठाउनु भयो, उहाँ एउटी स्त्रीबाट जन्मनु भयो र व्यवस्थाको अधीनमा जन्मनु भयो। येसु प्रभु यो संसारमा हुँदाखेरि उहाँले जसरी जिउनु भयो उहाँमा सब व्यवस्था पुरा भयो। हामीले सक्दैनौँ, हामीले आफ्नो शक्तिमा परमेश्वरको वचनको व्यवस्था पुरा गर्न कसैले सकेन, किनभने हामी पापी छौँ, हामीमा पाप स्वभाव छ, हामीमा परमेश्वरको स्ट्यान्डर्डमा त्यो सत्यतामा जिउने शक्ति छैन। त्यस कारणले बाइबल बुझ्नु पर्यो, क्रिस्चियन जीवन भनेको चाहिँ केवल ख्रिस्टले मात्रै जिउन सक्नुहुन्छ। त्यस कारण तपाईँ र म आफैलाई मरेको ठानेर परमेश्वरमा समर्पित भएपछि हाम्रो हृदयमा पवित्र आत्माले उहाँको बाटोमा डोर्याउनको लागि हामीले, त्यही कारण तपाईँ र म आफै कुनै कुराको डिसिजन आफ्नै लागि गर्न सक्दैन। त्यसैले एकैछिनमा तपाईँलाई थाहा हुन्छ कि कोही व्यक्ति आफैलाई क्रिस्चियन भन्छ तर यसले येसुलाई चिनेको छ कि छैन। येसुलाई चिनेको मान्छे चाहिँ येसुको स्वभाव देखाउँछ, वचनको कुरा देखाउँछ, आत्मिकी तरिका देखाउँछ। अनि कतिचोटि मण्डलीमा हामीहरू आत्मिकी तरिकामा धेरै गरिब छौँ, धेरै कमजोर छौँ, किनभने हामीलाई राम्रोसँग वचन थाहा छैन, हामीले कसरी क्रिस्चियन जीवन जिउने। कतिजना मान्छेहरू चाहिँ खालि व्यवस्था पालन गर्ने जस्तै, कतिजना मान्छेहरू चाहिँ ऊभन्दा ऊ राम्रो ढोङ्की प्रकारको, किनभने हामी कसैले केही बुझेका छैनौँ परमेश्वरको। तर येसु ख्रिस्टको शक्तिमा जिउने जीवन चाहिँ परमेश्वरको आत्माबाट जिउने जीवन हो। त्यस कारणले तपाईँलाई म यहाँ अर्को पद पढ्न चाहन्छु, यो चाहिँ येशु ख्रिस्टको बारेमा सबभन्दा पहिला भएको भविष्यवाणी तपाईँले मैले अस्ति पनि पढेँ होला, सबभन्दा पहिला जब आदम र हवाले पाप गर्छन् उत्पत्ति 3 अध्यायमा होइन, त्यसपछि जब आदम र हवालाई परमेश्वरले भेट्नुहुन्छ त्यतिखेर उहाँले भन्दै गर्दाखेरि उहाँले श्राप पनि दिनुहुन्छ, त्यतिखेर नै येशु प्रभुको बारेमा र उहाँले गर्ने कामको बारेमा परमेश्वरको घोषणा छ यहाँनिर, तेरो र स्त्रीको बिचमा, तेरो सन्तान र स्त्रीको सन्तानको बिचमा म दुश्मनी हालिदिनेछु, अनि त्यसले तेरो शिर, यो शैतान हो त भनेको छ, तेरो शिर खुल्चे नै छ र तैँले त्यसको कुर्कुच्चो डस्ने छस्। त्यसकारण यहाँनिर शिर कुल्चनुको मतलब के हो, ध्वस्त गर्ने, त्यसलाई हराउने, त्यसलाई नाश गर्ने, अनि शिर कुल्चने स्त्रीको सन्तानको येशु प्रभु, त्यही कारण उहाँ स्त्रीबाट गर्व हुनुभयो, पुरुषबाट होइन, किनभने स्त्रीमा परमेश्वरको आत्माको शक्तिमा गर्व हुनुभयो। मरियमको कोखमा सानो बालक येशु पवित्र आत्माद्वारा परमेश्वरले सृष्टि गर्नु, अनि मरियमको छोराको रूपमा जन्मिनु भयो, तर मरियमभन्दा जेठो हुनुहुन्थ्यो, यो नै सबभन्दा अचम्मको जन्म, आमाभन्दा छोरा जेठो, किनभने येशु प्रभु त संसारको सुरुभन्दा अगाडि हुनुहुन्थ्यो, सबै कुरो उहाँले सृष्टि गर्नु, यो कुरो बाइबलले भन्छ, तपाईँ र मैले विश्वास गरेको प्रभुको कुरा यो छ। अनि मानिसहरू चाहिँ यो येशु ख्रिस्टको यस्तो खालको जन्मले चाहिँ मानिसहरूलाई उनीहरूको पापबाट उम्कने एउटा बाटो खोलिदिएको छ, त्यही कुरो चाहिँ हामी हेर्छौँ। अनि तपाईँलाई म भन्न चाहन्छु, वास्तवमा क्रिस्चियन जीवनको सबभन्दा महत्त्वपूर्ण विषय भनेकै अघि तपाईँलाई मैले भन्दै थिएँ, कन्याबाट गर्भधारण भएर जन्मिने कुरा, यो सबभन्दा महत्त्वपूर्ण कुरा हो, हामी यहाँबाट सुरु गर्नेछौँ। अब छिटो छिटो म गर्न प्रयास गर्छु। 6 महिनामा परमेश्वरले गब्रियल स्वर्गदूतलाई गलिलको नसरत नाउँको सहरमा पठाउनु भयो। सो गब्रियल चाहिँ परमेश्वरद्वारा आएका थिए, पठाइएका थिए, अनि यहाँनिर तपाईँले त्यो त्यो गाउँमा चाहिँ नासरत भन्ने चाहिँ, गालिल भनेको चाहिँ जेरुसलेम र नर्थ उत्तरतिर पर्छ, त्यहाँको नासरत भन्ने त्यतिखेर अननोन एउटा भनौँ न, कुनै तपाईँले कहिले पनि नसुने नाम, कुनै गाउँ भने जस्तो, प्रख्यात गाउँ होइन, जेरुसलेम प्रख्यात हो, तर त्यो त्यस्तो गाउँमा येशु प्रभुको के अरे स्वर्गदूत पठाइन्छ, जुन चाहिँ मरियम छ, एउटा साधारण, त्यो पनि कन्या केटी, त्यो पनि 13-14 वर्षको एउटा साधारण व्यक्ति कहाँ चाहिँ गब्रियल पुग्दछन्। परमेश्वरले आफ्नो कुरा पुरा गर्नलाई यसरी अचम्म प्रकारले यो कुरा गर्नुहुन्छ, मानिसहरूलाई उनीहरूको पाप र त्यसबाट आउने दण्डबाट छुटकारा दिन धेरै अकाट्य प्रमाणहरू हामीले हेरिराख्थ्यौँ अघिदेखि, अनि तपाईँले पाउनुहुन्छ येशुको आगमनको बारेमा धेरै अकाट्य प्रमाणहरू पाउँछ, अनि यो चाहिँ अरू कुनै रूपबाट मान्छेको उद्धार सम्भव थिएन, मान्छेको पापबाट उसले छुटकारा पाउने अरू कुनै उपाय थिएन, त्यस कारणले परमेश्वरले यो कुरा रोज्नुभयो। अनि तपाईँलाई मैले आजको विषय मुख्य चाहिँ कन्या केटीबाट जन्मिने कुरा, भर्जिन बर्थ भन्छ अङ्ग्रेजीमा, यो नै सबभन्दा अचम्मको कुरा हो क्रिस्चियनिटीमा, दुईटा कुरा, एउटा भर्जिन बर्थ जो चाहिँ कन्या केटीबाट, त्यो असम्भव, कहिले पनि मानिसमा हुन सक्दैन, त्यस कारण यो परमेश्वरले गर्नुभयो, ऐतिहासिक रूपमा प्रमाणित छ, किनभने मरियमको न कसैसँग बिहे भयो न कुनै पुरुषसँग सम्बन्ध थियो, तर उनी गर्भवती भएकी थिइन् अनि येशुको जन्म भयो। दोस्रो कुरा, येशु प्रभु क्रुसमा बलिदान भइसकेपछि ऐतिहासिक रूपमा संसारको मान्छेहरूले पनि प्रमाणित देख्ने गरी उहाँ क्रुसमा मर्नुभयो, गाडिनुभयो चिहानमा, अनि तेस्रो दिनमा चिहान रित्तो थियो र उहाँ बौरी उठ्नुभयो, अनि उहाँ बौरी उठ्नु भएपछि तपाईँले पहिलो कोरन्थी 15 अध्यायमा पढ्न सक्नुहुन्छ, 500 भन्दा बढी मानिसहरूसँग 40 दिनसम्म पटक पटक उहाँ देखा पर्नुभयो, उहाँ चाहिँ बौरी उठ्नुभएको, अनि मानिसहरूको आँखाले येशु प्रभु आफ्नो बौरी उठ्नुभएको महिमाको शरीरमा स्वर्ग गएको देखे। यो सबै कुरा चाहिँ क्रिस्चियनिटीमा मात्र सम्भव छ, परमेश्वरमा, अरू कुनै धर्ममा छैन, त्यस कारणले हामीले दावी गर्न सक्छौँ कि बाइबलले भनेको कुरा चाहिँ एक एक कुरा पुरा हुन्छ, यो सत्य छ भनेर। त्यस कारणले यो क्रिसमसको कुरा हामीलाई एउटा परमेश्वरको विश्वासमा, उहाँको सत्यतामा अझै निश्चय हुने एउटा कुरा हो। त्यस कारणले परमेश्वरको शक्ति र पवित्र आत्माले गर्नुभएको काम होइन, जसले चाहिँ उहाँको प्रेम र निष्पक्ष न्याय, एउटा कुरा चाहिँ परमेश्वर निष्पक्ष हुनुहुन्थ्यो तर परमेश्वरले प्रेम गर्नुहुन्थ्यो मानिसहरू, उहाँ चाहिँ प्रेमी हुनुहुन्थ्यो तर उहाँ चाहिँ एकदमै पक्षपात नगर्ने, पापलाई चाहिँ दण्ड दिनै पर्ने, अनि त्यो दण्ड दिनको लागि चाहिँ कुनै पनि मानिसले त्यो दण्ड के भन्छ त्यसलाई, त्यो पापको दण्ड तिर्न सक्दैन थियो किनभने ऊ त पापमै जन्मिन्थ्यो। तपाईँलाई म एउटा पद बाइबलको पढ्न चाहन्छु, भजन सङ्ग्रहमा यस्तो लेखेको छ, साँच्चै म जन्मदा नै पापी थिएँ, मेरी आमाले मलाई गर्भ धारण गरेदेखि नै म पापी थिएँ। भनेको मतलब यो हरेक मान्छेको, तपाईँले बाइबलमा अरू ठाउँमा पनि पाउनुहुन्छ, मानिसहरू जन्मदै पापमा जन्मिन्छन् भन्ने कुरा तपाईँले पाउनुहुन्छ। किन आदम र हवा जब पाप गर्छन् उनीहरूमा पाप स्वभाव सुरु हुन्छ, शैतानको स्वभाव सुरु हुन्छ, अनि त्यो कुनै पनि हिसाबले उनीहरूबाट जाँदैन। जति पनि मानिसहरू त्यसपछि जन्मिन्छन् पापमा जन्मिन्छन्, पाप स्वभावमा, अनि परमेश्वरमा विश्वास गरेर येशु प्रभुबाट मात्र उद्धार पाउन सक्छन्। यद्यपि येशु प्रभु 2000 वर्ष अगाडि आउनुभयो, त्योभन्दा हजारौँ वर्ष अगाडिका मान्छेहरू पनि येशु प्रभुकै बलिदानबाट उद्धार पाएका हुन्छन्, परमेश्वरमा विश्वासबाट उद्धार पाएका हुन्छन्। त्यो एकदमै गहिरो रहस्यमय कुरा हो जसको बारेमा हामीले विचार गर्न लामो समय लाग्छ। त्यस कारणले यहाँनिर कन्याबाट परमेश्वर एउटा येशु प्रभु चाहिँ कन्या केटीबाट गर्भ धारण भएर जन्मनु भएको कुरा चाहिँ एकदमै महत्त्वपूर्ण थियो, त्यसले दुई तिनवटा कुरा सम्भव बनायो। अनि किनभनेदेखि यो अति नै महत्त्वपूर्ण छ, मानिसहरूको पापको मूल्य चुकाउनु पर्थ्यो, त्यो मानिसहरूको पापको बदलामा त्यो दण्ड बलिदान जो गर्नुपर्छ, पाप भएको व्यक्ति हुन सक्ने थिएन, तर संसारमा मानिसबाट जन्मिएका आदमका सन्ततिहरूमा सबैमा पाप थियो, त्यसकारण त्यहाँनिर पाप नभएको पवित्र व्यक्ति अर्को उपायबाट सम्भवै थिएन। त्यस कारणले क्रुसमा बलिदान, अर्को कुरा, परमेश्वरको पवित्र आत्माको शरीर छैन, उहाँ मर्न सक्नुहुन्न, त्यस कारण हाम्रो पापको लागि मर्नुपर्ने हुन्थ्यो, त्यस कारण उहाँलाई भौतिक शरीरको खाँचो भयो, तर त्यो भौतिक शरीर जो चाहिँ पाप स्वभावमा होइन पवित्रतामा भएको हुनु पर्यो, त्यसैले उहाँ पूर्ण मानिस हुनु पर्यो अनि मात्र त्यो सम्भव थियो। त्यस कारणले येशु प्रभु कन्यामा गर्भ धारण हुनुभयो, जसले गर्दा आदमको कुरा चाहिँ, आदमको पापको स्वभाव चाहिँ येशु प्रभुमा थिएन, उहाँ पाप रहित हुनुहुन्थ्यो। विभिन्न रमझम, क्रिसमसको रमझमको कुरा, त्यसैले उद्धार केवल पाप रहित बलिदानबाट मात्रै सम्भव थियो। त्यो बलिदान, पाप रहित बलिदानको लागि चाहिँ तपाईँलाई म बताउन कोसिस गरिरहेको छु, मेरो आशा छ तपाईँले बुझ्नुहुन्छ किन येशु ख्रिस्ट संसारमा यसरी जन्मिनु पर्यो, यो सबै कुराको सही अर्थ होइन, यो छोटो समयमा सबै बताउन गाह्रो छ, र पनि तपाईँलाई भन्न चाहन्छु, कन्या केटीबाट उहाँ आउनु भएको कारणले चाहिँ के भयो भने उहाँ एउटा पाप रहित पवित्र पूर्ण व्यक्ति मानिस, तर पाप रहित, कहिले पनि पाप नगरेको व्यक्तिको रूपमा जन्मनु भयो, जसले गर्दाखेरि संसारको मानिसहरूको पापको लागि बलिदान हुन सक्नु भयो होइन, अनि त्यो मानिसहरूको उद्धार गर्न सक्नुभयो। त्यस कारण यो कन्याबाट जन्मिने कुरा महत्त्वपूर्ण थियो, मानिसको उद्धारको लागि त्यो मात्रै एउटा बाटो थियो, त्यसैले कन्याबाट उहाँ जन्मनु पर्यो। त्यसले गर्दा पाप रहित बलिदान सम्भव भयो होइन, त्यसकारणले येशु प्रभु पवित्र आत्माबाट गर्व हुनुभयो, त्यसकारणले आदमको स्वभाव उहाँमा आएन र उहाँ पूरा मानिस र पूरा परमेश्वर हुनुहुन्थ्यो, तर उहाँले संसारमा हुँदाखेरि परमेश्वर हुनुभएको भए तापनि, उहाँ पुरै परमेश्वर हुनुभएको भए तापनि उहाँले आफैलाई मानिसमा सीमित राख्नुभयो, उहाँलाई भोक लाग्यो, उहाँलाई थकाइ लाग्यो, उहाँलाई निन्द्रा लाग्यो, उहाँले आराम गर्नु पर्यो, यो सबै मानिसको कुरा थियो, तर उहाँ पुरै परमेश्वर हुनुहुन्थ्यो, तर पुरा मानिस पनि हुनुहुन्थ्यो, तर पाप रहित हुनुहुन्थ्यो। यो कुरा नै क्रिसमसमा सबभन्दा महत्त्वपूर्ण कुरा, किनभनेदेखि उहाँ चाहिँ एउटा कन्याबाट गर्भ, परमेश्वरीय शक्तिबाट, त्यो एउटा महत्त्वपूर्ण, त्यसैले ता जसले गर्दाखेरि चाहिँ परमेश्वर जो प्रेमी हुनुहुन्थ्यो उहाँको प्रेम स्वरूप मानिसहरूको उद्धारको बाटो आफ्नै पुत्रलाई बलिदान हुन पठाएर सम्भव बनाउनु भयो, तर त्यो बलिदान पाप रहित हुनुपर्ने हुनाले कन्या केटीबाट त्यो पाप रहित व्यक्तिको रूपमा उहाँ जन्मनु भयो, त्यो सम्भव भयो। त्यस कारणले उहाँको न्याय निष्पक्ष न्याय पनि भयो, उहाँको प्रेम पनि भयो। किनभनेदेखि मानिसहरू पापको लागि दण्डित हुनुपर्ने, तर उहाँले सित्तैमा येसुमा विश्वास गरेर अब मुक्ति पाउने बाटो खोलिदिनु भयो। त्यस कारण तपाईँ र मैले येसुमा विश्वास गर्ने नै तपाईँ र मेरो लागि सबभन्दा ठुलो खुसीको खबर हो, किनभने हामीले सित्तैमा क्षमा पाउँछौँ। अब हामीले मर्नु पर्दैन, हामीले जीवन पाउँछौँ, परमेश्वरको सम्बन्धमा आउँछौँ। बाइबलमा लेखेको छ, तपाईँ र म परमेश्वरको छोराछोरीको रूपमा जन्मन्छौँ, अनि हामीले साँच्ची नै पाप शैतानबाट सबै कुराबाट छुटकारा पाउँछौँ, अनि हामी पवित्र परमेश्वरसँग सम्बन्धमा आउन सक्छौँ। किनभने परमेश्वरको सम्बन्धमा चाहिँ हामीले हिब्रू 12:14 के पढ्छौँ भने, परमेश्वर पवित्र हुनुहुन्छ, पवित्रता बिना कोही पनि परमेश्वरको सम्बन्धमा आउनु सक्दैन। त्यसैले तपाईँ र ममा पवित्रता आउनलाई चाहिँ त्यो बलिदान चाहियो, जो चाहिँ पापरहित, त्यो कन्याबाट गर्भबाट जन्मिनु भएपछि उहाँ पापरहितको रूपमा जन्मिनु भयो, र उहाँको बलिदानले चाहिँ तपाईँ र मेरो पापको दण्ड तिरेको हुनाले अब उहाँमा विश्वास गरेर त्यो पापबाट हामी धोइन्छौँ उहाँको रगतले। त्यसैले तपाईँले पक्का विश्वास नगरिकन तपाईँ शुद्ध हुन सक्नुहुन्न, तपाईँले पाप गर्न छोड्न सक्नुहुन्न। कति मान्छेहरूले खालि चर्चमा जाने, मुखले पनि भन्ने, सबै कुरा ठिकै छ, तर उही अरू मान्छे जस्तै क्या, यो पार्टी पनि हुने, ऊ पार्टी पनि हुने, यहाँ पनि हुने, त्यहाँ पनि हुने, यसलाई पनि मान्ने, त्यसलाई पनि मान्ने, जतातिर आफ्नो महत्त्वकाङ्क्षा हुन्छ, नाम कसैको लिन्न, कोही कोही मान्छेको हिजो आज धेरै त्यस्तो छ नि, होइन, एउटा समय एउटा मान्छेसँग थियो, अर्को समय अर्कोमा। कहिलेकाहीँ हामी क्रिस्चियनहरू पनि त्यस्तै सोचमा लागेका हुन्छौँ, काम लाग्दैन। तपाईँले येशूलाई पछ्याउने चाहिँ उहाँलाई कहिल्यै नछोड्ने गरी र सधैँ उहाँकै तरिका, उहाँकै पवित्र, उहाँकै सच्चाइ, उहाँमा नै भरोसा, उहाँद्वारा नै जिउने, त्यो समर्पणता चाहियो, नत्र त्योभन्दा बाहेक चाहिँ हुन सक्दैन। त्यसैले परमेश्वरमा उद्धार पाउने, बाँच्ने एउटा बाटो चाहिँ येशु ख्रिस्टबाट मात्रै हुन्थ्यो, जुन कुरा उहाँले परमेश्वरले येशु ख्रिस्टद्वारा पुरा गर्नुभयो, होइन। अनि परमेश्वरले के अरे, परमेश्वर तपाईँ र म जस्तै मानिस हुनुभयो। अर्को कुरा, परमेश्वरको येशु प्रभुको आगमनले के गर्यो, परमेश्वर कस्तो हुनुहुन्थ्यो त्यो प्रकट गरिदिनु भयो। येशु प्रभु संसारमा जन्म लिनुभयो र तपाईँ र मेरो अगाडि परमेश्वरलाई प्रकट गर्नुभयो हाम्रै भाषामा, अनि हामीले उहाँको भाषा बुझ्न सक्यौँ, हामीसँगै उहाँले सबै कुरा गर्नुभयो, अनि उहाँले हामीलाई सिकाउनु भयो ताकि हामीले उहाँको राज्यलाई अगाडि बढाउन पनि सकौँ। अनि उहाँले मानिसकै भाषा बोल्नुभयो, अनि उहाँ, मैले सुरुमै भने, उहाँ पूर्ण परमेश्वर पूर्ण मानिस हुनुहुन्थ्यो, अनि अब उहाँद्वारा चाहिँ उहाँमा कुनै पापी स्वभाव थिएन, त्यो कुरा हामीले हेऱ्यौँ। त्यसैले यो कन्या गर्भधारण हुने कुरामा चाहिँ यो सबभन्दा महत्त्वपूर्ण छ। आदमबाट, आदमले गरेको पाप बाट हामीलाई फेरि त्यो पाप स्वभावमा नगइकन बचाउने काम चाहिँ येशूले गर्नुभयो, अनि किनभने उहाँ पापरहित हुनुहुन्थ्यो। त्यसैले क्रिस्चियन विश्वासमा येशू प्रभुको कन्याबाट गर्भधारण भएर जन्मिने कुरा महत्त्वपूर्ण छ, जसरी उहाँ क्रुसमा मरेर बौडी उठ्नु, गाडिएर बौडी उठ्नु पनि महत्त्वपूर्ण थियो। त्यस कारणले येशू प्रभुले सबै जे गर्नुभयो परमेश्वरले पहिल्यै रच्नु भएको कुरा पुरा गर्नुभयो, होइन। उहाँ चाहिँ हाम्रो पापको लागि बलिदान हुन योग्य हुनुहुन्थ्यो, उहाँले बगाएको रगतले साँच्ची नै तपाईँ र मेरो पापको सट्टामा त्यसको मूल्य चुकाउने काम गर्यो, अनि यो सबै कुरा उहाँले ऐतिहासिक रूपमा गर्नुभयो। यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ क्रिस्चियन यो क्रिसमसमा अथवा क्रिस्चियन विश्वासमा सबभन्दा महत्त्वपूर्ण कुरा यो नै हो। त्यसैले येशु ख्रिस्टको जन्मबाट भएको तपाईँ र मेरो यो नयाँ जीवन, जो ख्रिस्टमा हामीले विश्वास गर्छौँ, त्यो क्रिस्चियन हुनलाई चाहिँ येशु ख्रिस्टमा पक्का विश्वास गर्नु पऱ्यो, उहाँमा भरोसा गर्नु पऱ्यो। अब तपाईँलाई मैले विश्वास के हो भनेर भनिराख्नु जरुरी छैन, तपाईँ मैले जबसम्म त्यसलाई पालन गर्दैनौँ नि, त्यो विश्वास खास विश्वास हुँदैन। त्यसैले बाइबलले चाहिँ येशु प्रभु कन्याबाट जन्मिनु भएको कुरालाई महत्त्वपूर्ण रूपमा लिएको छ। अब तपाईँले लुका 26 मैले अघि पढ्दै थिएँ, लुका 27 हेर्नु, तिनीहरू एउटी कन्या केटी कहाँ गए र जसको मग्नी दाउद का घरानाको योसेफ भन्ने एकजना मानिससँग भएको थियो। यस कन्याको नाउँ मरियम थियो। तपाईँलाई थाहा छ यो दाउदको घराना, यद्यपि येशु प्रभु दाउदको छोरा त हुनुहुन्थेन, तर त्यो परिवारमा जन्मिनु, होइन, त्यसैले त्यो भविष्यवाणी थियो, तर परमेश्वरबाट आउनु, येशु उनको खास पिता त हुनुहुन्न थियो। अनि 18 पदमा स्वर्गदूतले तिनी कहाँ गएर भने, हे कृपा पात्र, तिमीलाई अभिवादन परम प्रभु तिमीसँग हुनुहुन्छ। त्यसपछि त्यो कुरा सुनेपछि 29 पदमा लुकाएको, तिनी त्यस कुराले साह्रै विचलित भइन्। अब एउटा 13-14 वर्षको केटी, अचानक यो चम्किलो एकजना व्यक्ति आएर बोलिराखेको छ, सायद त्यो कहिल्यै सोच्दै नसोचेको घटना त्यहाँ हुन्छ। त्यसकारणले उनी विचार गर्न थाल्थिन्, यो कस्तो किसिमको अभिवादन हो भनी मनमा सोच्न लागिन्। तपाईँ र मैले जहिले पनि कुनै कुरा सुन्यो भने हामीले पनि सोच्नुपर्ने हुन्छ। कतिजना मान्छेहरूको सोच्ने विचार छैन, किन पहिला नै विचार छ, त्यसलाई प्री अकुपाइड माइन्ड भन्छ, एउटा नियत पहिल्यै राख्या हुन्छ। तर तपाईँ र म जो परमेश्वरका हौँ, हामीले सोच्नुपर्छ, परमेश्वरको वचनमा गइरहनुपर्छ, जसरी मरियमले सोच्न थालिन्। त्यसपछि यहाँनिर 30 र 31 के छ, स्वर्गदूत तिनलाई भने, न डराऊ मरियम, किनभने तिमीले परमेश्वरबाट कृपा पाएको छौ, अब हेर तिमीले गर्भ धारण गर्नेछौ र एउटा छोरो जन्माउने छौ र तिमीले उहाँको नाउँ येसु राख्नेछौ। यो सबै कुरा यहाँनिर गब्रियल स्वर्गदूतले मरियमलाई भन्दछन् पवित्र आत्माबाट, किनभने उनले चाहिँ किन के खालको यो भनेर बुझेकै थिएनन् कुरा, होइन। अनि यहाँनिर अझै अर्को पद पनि हामीले यहाँ हेरिदिउँ, होइन, त्यसपछि यहाँ 32-33 उहाँ महान हुनुहुनेछ, परम प्रधानका पुत्र कहलाइनुहुनेछ र परम प्रभु परमेश्वर उहाँलाई उहाँका पुर्खा दाउदको सिंहासन दिनुहुनेछ, उहाँले याकुबको वंशमाथि सदा सर्वदय राज्य गर्नुहुनेछ र उहाँको राज्यको अन्त हुने छैन। अनि तपाईँलाई मैले यो विषयमा धेरै कुराहरू बाइबलमा हामी सिक्न सक्छौँ। अघि भर्खरै तपाईँलाई मैले यसैया 9:6-7 पदमा हेरेको थिएँ, त्यहाँ तपाईँले यही कुरा पाउनुहुन्छ, होइन, उहाँको राज्य कहिले अन्त हुने छैन। अनि यहाँ याकुबको वंश भनेको चाहिँ इजरायली जाति भन्ने अर्थ लाग्छ, इजरायली जातिको शासक चाहिँ येसु हुनुहुन्छ। येसुको शासनमा के हुन्छ, पवित्रता हुन्छ, सच्याइ हुन्छ, धार्मिकता हुन्छ। अनि यो इजरायली भन्ने शब्द चाहिँ आजका चाहिँ क्रिस्चियनहरू पनि हुन्, यहुदी नभए पनि नयाँ इजरायली भनेर भनिन्छ, जो क्रिस्चियनहरू छन् तिनीहरू परमेश्वरका जनहरू हुन्, उनीहरूसँग पनि उहाँको उहाँले राज्य गर्नुहुन्छ र उहाँको राज्यको अन्त कहिले हुने छैन। यो कुरो चाहिँ स्वर्गदूतले मरियमलाई भन्दैछन् यहाँनिर। अनि 34 पदमा मरियमले स्वर्गदूतलाई भन्, यो कसरी हुनसक्छ किनकि म एक कन्या हुँ। अनि यो चाहिँ स्वर्गदूत के अरे मरियमलाई चाहिँ बुझ्न गाह्रो भयो, होइन, यो कसरी हुनसक्छ, म त केवल एउटा कन्या केटी हुँ, मेरो बे पनि भएको छैन, म कोही केटा मान्छेसँग बस्दिनँ, यो कसरी हुनसक्छ। अनि त्यस कारणले यहाँनिर 35 पदमा स्वर्गदूतले मरियमलाई बताउँछन्, वर्णन गर्छन्, बुझाउँछन्। स्वर्गदूतले तिनलाई जवाब दिएर भने, पवित्र आत्मा तिमीमा आउनुहुनेछ र सर्वोच्चका शक्तिको छाया तिमीमाथि पर्नेछ, यसै कारण जो जन्मनु हुनेछ उहाँ पवित्र अर्थात् परमेश्वरको पुत्र कहलाइनु हुनेछ। यो कुरा मरियमलाई यहाँ भनिएको छ। त्यसपछि हाम्रो समय गइसक्यो, त्यसकारण तपाईँलाई म धेरै लामो भन्न चाहन्न आजको खास विषय। एउटा तपाईँलाई मैले भन्न के कोसिस गरिरहेको थिएँ भनेदेखि, त्यसपछि उनको जवाफ जो हुन्छ, अघि सुरुमा जब अभिवादन गर्दै थिइन्, मरियम के गरे, विचारमा परे, सोच्न थाले, भनाइको मतलब यो के हो। सो तपाईँ र मैले पनि केही कुरा सोच्यो भने गर्नुपर्ने कुरा चाहिँ के हो, सोच्नु पर्यो, होइन, विचार गर्नु पर्यो। त्यसपछि यहाँनिर 36 पदमा चाहिँ उनले जवाफ दिन्छन्, अझ स्वर्गदूतले नै कुरा गर्दैछन्, तिम्री नातेदार एलिसिदाले पनि तिनको वासस् तिनको वृद्ध अवस्थामा छोरो गर्भ धारण गरेकी छिन्, जुन चाहिँ हामीले गएको हप्ता सिकेको थियौँ, जकरिया र एलिसिबा, अनि स्वर्गदूत गब्रियलले जकरियासँग उसको श्रीमती गर्भ हुने कुरा र उसको नाम युहन्ना राख्नुपर्ने छोरा जन्मा, यो सबै कुराको बारेमा हामीले सुनेको थियौँ। अनि हामीले यो यो तपाईँले 26 पदमा नै हेर्नुभयो भने, छैटौँ दिन छैटौँ महिना भनेर तपाईँले पढ्नुहुन्छ, अनि त्यो छैटौँ महिना चाहिँ एलिसिबा गर्भ भएको छैटौँ महिना भनेर यहाँ लेखिएको हो। त्यस कारणले त्यो कुरो पनि उनलाई त्यहाँनिर स्वर्गदूतले भनेका छन्। त्यो अचम्मको कुरा हो, विश्वास गर्न गाह्रो हो, तर स्वर्गदूतले उनलाई त्यो कुरा भनेका छन्। त्यसपछि मरियम, त्यसपछि किनकि परमेश्वरको निम्ति कुनै कुरा असम्भव छैन। वास्तवमा बाइबलमा येशुप्रभुले अर्को ठाउँमा नि भन्नुहुन्छ, मानिसहरूको लागि असम्भव छ तर परमेश्वरलाई कुनै कुरा असम्भव छैन। यो नै सबभन्दा महत्त्वपूर्ण पाठ तपाईँ र मैले दिनदिनै सिक्नुपर्ने। त्यस कारण परमेश्वरबाट हामीलाई थाहा हुनुपर्ने चाहिँ परमेश्वरको इच्छा चाहिँ के हो। धेरैचोटि चाहिँ हामीलाई के हुन्छ भने नि, हाम्रो इच्छा, हामी धेरै प्रार्थना मिटिङहरू गर्छौँ, उपवासहरू बस्छौँ, तर हामीले हाम्रो इच्छा राख्छौँ, हाम्रो एउटा चाहना राख्छौँ। हाम्रो चाहना परमेश्वरमा राख्न नहुने होइन, तर जब परमेश्वरको इच्छा र हाम्रो इच्छा मिल्छ नि, तब मात्रै उत्तर आउँछ। अर्को शब्दमा के हुन्छ, तपाईँ र मेरो प्रार्थनाको उत्तर चाहिँ परमेश्वरले निरन्तर दिइराख्नुहुन्छ। तिन किसिमले, एउटा किसिमले पर्खी, समय भएको छैन, त्यसको मतलब हाम्रो प्रार्थनाको उत्तर तुरुन्तै आउँदैन। अर्को किसिमले उहाँले नो भन्नुहुन्छ, कहिले पनि दिनुहुन्न, त्यो चाहिँ उहाँको इच्छाभन्दा फरक पऱ्यो। तेस्रो किसिमको चाहिँ उहाँले तुरुन्तै गर्नुहुन्छ। अनि तपाईँ र मेरो जीवनमा कतिवटा घटनाहरू छन् प्रार्थना अनुसारको हामीले उत्तर पनि पाउँछौँ। तर मान्छेहरूको विचार चाहिँ के हुन्छ भने, उनीहरूले जहिले पनि आफ्नो सांसारिक स्वार्थलाई नै ठुलो मानिराखेका हुन्छ। जहाँ पनि आफै ठुलो हुनुपर्ने जो मान्छे हुन्छ नि, त्यो परमेश्वरलाई पक्का जीवन नदिएको मान्छे, उसको लागि चाहिँ प्रार्थना कहिल्यै उत्तर हुँदैन। जहिले पनि उसले प्रार्थना गर्छ, ऊ चाहिँ सङ्घर्ष गरिरहेको हुन्छ, कहिले पनि त्यसको जीवनमा आनन्द पनि हुँदैन। तर परमेश्वरलाई उहाँको इच्छाअनुसार जसले प्रार्थना गर्छ नि, उसले तुरुन्त उत्तर पाउँछ। त्यस कारण प्रार्थना भनेकै परमेश्वरको इच्छा खोज्ने कुरा हो, उहाँले के खोज गर्दै हुनुहुन्छ खोज्ने कुरा, हाम्रो इच्छा भन्ने कुराभन्दा, बुझ्नुहुन्छ। त्यस कारणले यहाँनिर मरियमलाई परमेश्वरको निम्ति कुनै कुरा असम्भव छैन भनेर गब्रियलले यो उत्तर दिँदछन्। अनि तुरुन्तै मरियमले के भन्छन्, मरियमले भनिन्, हेर्नुहोस् म परमप्रभुकी दासी। अनि मैले तपाईँलाई भनेको थिएँ, यो दासी भन्ने शब्द चाहिँ डुलस भन्ने ग्रिक शब्द, डुलस भनेको चाहिँ अङ्ग्रेजीमा बन्ड स्लेभ भन्छ, कमारा कमारी भन्ने शब्द, जो चाहिँ उनीहरूले किनबेच गर्ने जस्तो, उनीहरूको त्यो यस्तो खालको कमारा भनेको चाहिँ आफ्नो इच्छा पनि हुँदैन, ओन बाई मास्टर, मास्टरको हुन्छ, मालिकको हुन्छ, होइन, त्यो शब्द त लाग्छ। उनले चाहिँ परम प्रभुकी दासी। अब यहाँनिर तपाईँ र मेरो हृदयमा हामी के विचार गर्छौँ, हामी परम प्रभुको दासी हो, दास हो? जबसम्म तपाईँ र ममा त्यो हृदय आउँदैन नि, हामी वास्तवमा उहाँलाई पछ्याउन सके आउँदैन। किनभने यो संसारमा तपाईँ र मैले उहाँकै इच्छा गर्ने नै सबभन्दा उत्तम हो। हाम्रो इच्छा गरिरहेछ भनेदेखि चाहिँ उहाँलाई पछ्याएको पनि हुँदैन कतिचोटि। त्यस कारणले यो कुरो हरेकले जाँच्नुपर्छ, मलाई तपाईँको वचन अनुसार होस्। यो एउटा मरियमको परमेश्वरको वचनप्रतिको विश्वास हो। तपाईँको वचन अनुसार होस् भनाएको मतलब के छ, उनले आफैलाई त्यो परमेश्वरको वचनको पालनमा पुरा समर्पण गर्नु। मरियमको समर्पण त यहाँ हामी देख्छौँ। अनि स्वर्गदूत तिनीबाट बिति गइहाले। अनि यो स्वर्गदूत गब्रियल मरियम त्यो एउटा 14 वर्षको केटीसँग आएर यति कुरा गर्छन् अनि गइहाल्छन्। कति मिनट भयो होला त्यो, 2 मिनट पनि भएन होला, कति ठुलो कुरा भयो यहाँ। त्यसैले तपाईँ र म यदि हृदयमा ठिक छौँ भने नि, परमेश्वरलाई धेरै समय लाग्दैन हामीलाई बदल्नुलाई, हामीलाई मद्दत गर्नुलाई, हामीलाई शक्ति दिनुलाई, हामीलाई आशिष दिनुलाई। तर समस्या के छ भने, हामी आफ्नै स्वार्थ कहिले छोड्दैन। धेरै मण्डलीहरू चाहिँ, एकजना पास्टरले भने जस्तो, एकजना पास्टरको वचन सुनेको थिएँ क्या मैले, उसले के भन्थ्यो भने, मलाई सबभन्दा ठुलो चिन्ता के को लाग्छ अरे, फिक्री के को लाग्छ अरे। अनि उसले प्रचार गर्दैछ ठुलो हलमा, यो हलबाट कति वर्षदेखि कतिजना मान्छे आउँछन् जान्छन् भने, म त मान्छे त विश्वास गर्छन्, बुढो हुन्छन्, मर्छन्, जान्छन्, होइन, तीमध्ये स्वर्गमा चाहिँ कतिजना हुन्छ। वास्तवमा यो प्रश्न एकदम ठुलो। त्यसैले तपाईँ र मैले आफैलाई यो वचनको फाइदा, हरेक क्रिसमसको फाइदा, हरेक दिन परमेश्वरको अगाडि आराधना स्तुति गर्नेको फाइदा, के तपाईँ परमेश्वरमा हुनुहुन्छ, यो नै हो। के तपाईँले परमेश्वरलाई भन्दै हुनुहुन्छ तपाईँको वचन अनुसार होस्? कुनै पनि व्यक्ति त्यसो गर्नुहुन्छ भने तपाईँको जीवन चाहिँ जिउने कुरा पल पल फरक हुन्छ। भोलि तपाईँ यहाँबाट अहिले बेलुका जाने बित्तिकै कुन चाहिँ मान्छेले सुसमाचार सुनेको छैन, येसुलाई चिन्नुपर्छ, जीवन पाउनुपर्छ, स्वर्ग जान तयार हुनुपर्छ, मृत्यु र पापबाट क्षमा पाउनुपर्छ, नयाँ जीवनको अनुभवमा आउनुपर्छ, तपाईँभित्र बोझ भएर आउँछ। तपाईँले त्यो मान्छेलाई भन्ने कुरा त जसरी कोभिड लागेर मान्छे मर्न लाग्यो हुन्छ नि त्यस्तै हो। त्यो कोभिडको मृत्यु त शारीरिक मृत्यु हो, सबै मान्छे मरेर जान्छ। तर यो जुन चाहिँ मृत्यु छ नि पापबाट, यो अनन्तको मृत्यु, आत्माको मृत्यु, प्रियहरू हो, साँच्ची नै यो क्रिसमसले तपाईँ र मलाई यो रोगबाट बचाउनुहुन्छ जुन चाहिँ अनन्तसम्म मर्छ। त्यो हो यो क्रिसमसको सन्देश, त्यो कुरा उहाँले हामीलाई बताउँदै हुनुहुन्छ। तपाईँलाई अलिकति यहाँ भन्न चाहन्छु, अनि यो 28 र 28 देखि यहाँनिर मरियम येसुको जन्मको घोषणा, दूतले मरियमलाई येसुको जन्मको घोषणा गर्दाखेरि स्वर्गदूतले मरियमबाट जन्मनु हुने येसु बारेमा 5 वटा महत्त्वपूर्ण भविष्यवाणीको कुराहरू यहाँ भनेको छ। त्यो भविष्यवाणी गर्दै गर्दा जुन चाहिँ मसँग समय छैन, अब म तपाईँलाई सिधाउन चाहन्छु, सायद अर्को हप्ता क्रिसमस नभए पनि तपाईँलाई छोटकरीमा केही कुराहरू बाँड्न चाहन्छु यसको बारेमा, किनभने आज सिद्धेन, थुप्रै कुराहरू मैले लेखेको त्यो सिद्धेन, तर तपाईँलाई म भन्न चाहन्छु। तर यहाँनिर यो येसु प्रभुको बारेमा थुप्रै कुरा भनिएको छ, तपाईँ र मैले बुझ्नुपर्छ। यहाँ एउटा येसु चाहिँ महान हुनुहुनेछ, यो महान भनेको चाहिँ अङ्ग्रेजीमा मेगा भन्छ, मेगा चर्च, मेगा बिल्डिङ, मेगा हल, मेगा एकदम ठुलो। यहाँनिर अमेरिकामा एउटा लट्री हुन्छ त्यसलाई मेगा लट्री भन्छ, अहिले त्यो चाहिँ झन्नै बिलियन पुग्न लाग्छ। मेगा भनेको ठुलो। येसु प्रभु चाहिँ हरेक कुरामा ठुलो हुनुहुन्थ्यो, सर्वोच्च हुनुहुन्थ्यो, पवित्र हुनुहुन्थ्यो, तपाईँ र मलाई आशिष दिने कुरामा पनि ठुलो हुनुहुन्छ, सब कुरामा ठुलो हुनुहुन्छ, उहाँ महान हुनुहुन्छ। उहाँलाई परम प्रधानको पुत्र कहलिनेछ, परम प्रधान भनेको चाहिँ सर्वोच्च परमेश्वर। अनि त्यस यो चाहिँ 32 र 33 पदमा हेर्न सक्नुहुन्छ, उहाँलाई उहाँका पुर्खा दाउदको सिंहासन दिइनेछ भनेको चाहिँ त्यो अघि तपाईँलाई भनेको परमेश्वरको राज्यको बारेमा। वास्तवमा बत्तिसमा दिने युहन्ना ले प्रचार गर्दाखेरि परमेश्वरको राज्य नजिक आएको छ, पश्चातापको बत्तिसमा को लागि तयार हो, त्यो कुरा पश्चाताप भनेको चाहिँ के भन्छ त्यसलाई, मन फर्काउने, बदल्ने, बाटो बदल्ने, विश्वास बदल्ने, विचार बदल्ने, परमेश्वरको बाटोतिर लाग्ने, पश्चातापको बत्तिसमा। येसु प्रभुले प्रचार गर्नुभयो परमेश्वरको राज्य नजिक आएको छ, विश्व पश्चाताप र विश्वास गर, सुसमाचारमा विश्वास गर। त्यसपछि पत्रुसले प्रचार गर्छ, तपाईँले प्रेरितमा हेर्नुहुन्छ, पत्रुसले पनि पश्चाताप र विश्वासको प्रचार गरेको छ, पावलले पनि पश्चाताप र विश्वासको बारेमा र परमेश्वरको राज्यको बारेमा। त्यसकारणले अर्को एउटा शब्द भनेको, अर्को एउटा कुरा भनेको के हो भने, परमेश्वरको राज्य चाहिँ त्यहाँ एउटा शासन, त्यहाँ एउटा राजा, त्यहाँ एउटा नियम, त्यहाँ एउटा व्यवस्था, शान्ति, सुरक्षा, हरेक कुरा हुन्छ। अनि तपाईँ र म चाहिँ एउटा राज्यका व्यक्तिहरू, हामीमा राज्यको गुणहरू हुन्छ, हामीमा परमेश्वरको स्वभावहरू बन्दै जान्छ। यो कुरा महत्त्वपूर्ण छ। अनि परम प्रभुले याकुबको घरमाथि सदा सर्वदा शासन गर्नुहुन्छ, त्यो कुरा हामीले अघि नै, सदा सर्वदा शासन गर्ने, उहाँको शासनको अन्त हुँदैन, उहाँको राज्यको कहिले अन्त हुने छैन, यो कुरा तपाईँले यहाँ देख्नुहुन्छ। अर्को कुरा चाहिँ यो मरियमसँगको कुरामा, यो पनि तपाईँलाई मैले भन्ने विचार गरेको थिएँ भ्याइन, एउटा चाहिँ अचम्मको असाधारण त्यो भेट थियो गब्रियल र मरियमको, त्यसको बारेमा कुरा गऱ्यो भने सबै अचम्मको कुराहरू त्यहाँ छन् जुन नर्मल कुराहरू छैन। मरियम नर्मल व्यक्ति हो, तर दोस्रो पोइन्ट चाहिँ कहिल्यै सोच्नै नसकिने सन्देश मरियमले पाउँछिन्, त्योभन्दा महत्त्वपूर्ण सन्देश छैन जुन तपाईँ र ममा आज छ। हामीले सुनेको सुसमाचार, हामीले विश्वास गरेर जीवन पाएका छौँ, जुन चाहिँ अरूलाई भन्न भनिएको छ, तपाईँ र मैले कति त्यसको बारेमा सोध्छौँ, तपाईँ र मैले त्यसलाई साँच्ची नै विश्वास गऱ्यौँ भने भन्नेछौँ, होइन? अस्तो आश्चर्यचकित चिन्हहरू, त्यो पनि थुप्रै, जस्तो एलिसिबा गर्भ भएको जुन चाहिँ बाँझी थिइन्, मरियम कुनै पुरुषसँगै नभेटिकन पवित्र आत्माबाट गर्भ भएको, अनि उनीबाट जुन जन्मनु हुने उहाँको बारेमा जो कुरा छ, यो सबै आश्चर्य कर्म छ। उनको अगाडि गब्रियल जो परमेश्वरको सामु खडा हुने, स्वर्गदूत देखा पर्नु, अनि मरियमको पूर्णताको समर्पणता, मरियमले गरेको समर्पण अनि समर्पणताको बारेमा हामी रोमी 12:1 र 2 पदमा हेर्छौँ। त्यसकारणले यो कुरा एकदमै महत्त्वपूर्ण छ। तपाईँलाई एक दुईवटा पद पढेर म सिद्धाउन चाहन्छु। त्यसपछि येशुप्रभु कन्या केटीमा गर्भ हुनुको कुरा मैले तपाईँलाई धेरैचोटि भनिसकेँ। एउटा चाहिँ मानिसको शरीर उहाँले धारण गर्नु थियो, अनि अर्को चाहिँ येशुप्रभु मानिसकै रूपमा सीमित रहनुभयो भन्ने कुरो लुका 2 अध्यायको 40मा के छ, बालक बुद्धिले भरिपूर्ण भएर बढ्दै र बलियो हुँदै जानुभयो र परमेश्वरको अनुग्रह उहाँमाथि थियो। उहाँ एकैचोटि झ्वाट चटक जस्तो होइन, उहाँले साँच्ची नै संसारिक प्राकृतिक नियम अनुसार नै गर्नुभयो। अनि येशु बुद्धिमा कदमा र परमेश्वर र मानिसहरूको अनुग्रहमा बढ्दै जानुभयो, उहाँमा वृद्धि भयो। त्यो कुराहरू पनि हामी यहाँ देख्छौँ। अनि अर्को कुरा चाहिँ येशु संसारमा एउटा मध्यस्थ परमेश्वर र मानिसहरूको बिचमा भन्ने कुरा चाहिँ हामीले यहाँ देख्छौँ। परमेश्वर एउटै हुनुहुन्छ अनि उहाँ मानिस र परमेश्वरको बिचको मध्यस्थकर्ता हुनुहुन्छ। अनि त्यसकारणले येशु ख्रिस्ट नै मानिस र स्वर्गमुनि र मानिसहरूमा अर्को कुनै नाउँ दिएको छैन जसद्वारा हामीले मुक्ति पाउन सकौँ। त्यसकारणले उहाँ मात्र एउटा बाटो हुनुहुन्छ भन्ने कुरा हामीले देख्छौँ। बाटो सत्य र जीवन मै हुँ भन्ने कुरा येशु प्रभु आफैले भन्नुभएको छ। अनि यहाँ कलसी 1:15मा के छ, ख्रिस्ट अदृश्य परमेश्वरको प्रतिरूप सारा सृष्टिमा ज्येष्ठ हुनुहुन्छ। यद्यपि मरियमको कोखमा उहाँ बालक भएर जन्मनु भयो, तर उहाँ अदृश्य परमेश्वरको प्रतिरूप हुनुहुन्छ, जुन चाहिँ हामीले हेर्छौँ पहिलो योहन्नाको सुसमाचार 1 अध्यायको 1-18 पदसम्म। तपाईँले हेर्नुभयो भने त्यहाँ येशु प्रभुको बारेमा धेरै छ। उहाँ परमेश्वरै हुनुहुन्थ्यो, उहाँ सृष्टिकर्ता हुनुहुन्थ्यो, होइन? उहाँमा परमेश्वरको महिमा थियो, अनि उहाँ वचन देहधारी हुनुभयो र मानिसहरूमा आएर बस्नुभयो, 14 पद, होइन? अनि हामीले ती सबै कुराहरू देख्दछौँ। त्यसकारणले अन्तमा तपाईँलाई म भन्न चाहन्छु, यो क्रिसमसमा तपाईँको जीवनमा एउटा जागृति आउन सक्छ। जागृति कसरी आउँछ? जब येशूलाई भेट्नुहुन्छ। येशूलाई भेट्ने भनेको चाहिँ मरियमको जस्तो हृदय चाहियो, विश्वास गर्ने, परमेश्वर उहाँलाई भेट्ने। अनि बाइबलमा धेरै ठाउँमा छ, तपाईँलाई मैले पढ्ने गर्छु, जब हामी परमेश्वरतिर फर्कन्छौँ नि पुरा मनले, उहाँले गर्ने कुरा हामीले अनुभव गर्छौँ। तपाईँ र म सबैको लागि परमेश्वर पर्खिराख्नु भएको छ। त्यही उत्पत्ति 3:20 पदमा के छ, म ढोकामा उभिएर ढकढकाउँछु, कसैले खोल्यो भने म भित्र आउँछु, म त्योसँग बस्छु, त्यो मसँग बस्नेछ र मसँग खानेछ। त्यो वचन, त्यो येशु प्रभुको प्रतिज्ञा हामी हरेकको लागि छ। त्यसकारणले यो क्रिसमसको सिजनमा तपाईँहरू 25 तारिक अझै येशु ख्रिस्टको जन्मको बारेमा कुरा गर्नुहुन्छ, तर यो 2023को क्रिसमस सिजन एकजना व्यक्ति पनि नहोस् जसले येशूलाई आफ्नो हृदयमा जन्मिएको भेटेको छैन। त्यो कुरा प्रार्थना गर्नुहोस्। अनि तपाईँको जीवनमा मात्र होइन, तपाईँको परिवार, तपाईँको साथी, तपाईँको छिमेकी, इष्टमित्र, आमा बुवा, यदि ख्रिस्टमा हुनुहुन्न छ भनेदेखि प्रार्थना गर्नुहोस्, कोसिस गर्नुहोस्। परमेश्वरले उनीहरूमा पनि नयाँ जीवन ल्याउनुहुन्छ। परमेश्वरलाई महिमा भएको होस्। आउनुहोस् हाम्रो